इजिकियल 36 अध्याय अनि हामी 26 र 27 पदहरू पढ्नेछौ। इजिकियल 36 को 26 र 27 अनि म तिमीहरूलाई एउटा नयाँ हृदय दिनेछु र तिमीहरूभित्र एउटा नयाँ आत्मा हालिदिनेछु अनि तिमीहरूको मासुबाट म त्यो ढुङ्गाको हृदय निकालिदिनेछु र तिमीहरूलाई एउटा मासुको हृदय दिनेछु अनि म मेरो आत्मा तिमीहरूभित्र हालिदिनेछु र तिमीहरूलाई मेरा विधिहरूमा हिँड्ने तुल्याउनेछु अनि तिमीहरूले मेरा नियमहरू होसियार साथ पालन गर्नेछौ। हामी प्रार्थना गरौं। परमेश्वर हाम्रो पिता, आज हामीलाई जुट्न फेरि सहायता गर्नुभयो, धन्यवाद छ। तपाईँको उपस्थितिमा हामी छौ, हामी बस्न पाउँछौ तपाईँको नजिकमा, अनि हामीलाई सिकाउनुहोस् पिता। प्रार्थना गर्दछौँ हाम्रो हृदयहरूमा काम गरिदिनुहोस्, हाम्रो समाजमा काम गरिदिनुहोस्। तपाईँले मात्र गर्न सक्ने काम एक एकको हृदयमा गरिदिनुहोस्, हामीलाई बुझ्न सहायता गर्नुहोस्। तपाईँको हातमा राख्छौँ यो समय, प्रभु येशूको नाममा, आमेन। यो इजिकियल 36 26 पदमा एउटा कुरा छ र 27 पदमा अर्को कुरा छ। आज हामी चाहिँ विश्वास गरेपछि एउटा विश्वासीले पाउने नयाँ जन्म एकातिर र अर्कोतिर चाहिँ विश्वास गरेपछि नै एउटा विश्वासीभित्र चाहिँ परमेश्वरको आत्मा बास गर्न आउने, यी दुईटा कुराहरू, यी फरक फरक कुराहरू हुन् भनेर चाहिँ हामी सिक्न लागिरहेको छौँ। त्यसैले चोटकनी भन्ने भने चाहिँ नयाँ जन्म र अन्तर्वास। अन्तर्वास भनेको चाहिँ भित्र बास गर्ने। एकातिर नयाँ जन्म को सत्यता छ भने अर्कोतिर चाहिँ अन्तर्वासको सत्यता छ। अनि यो दुवै कुराहरू सिकाइएका छन् बाइबलमा। अनि दुईवटा कुराहरू चाहिँ यद्यपि हामीले विश्वास गर्दा एकैचोटि हुने कुरा भए तापनि यो दुईटा चाहिँ फरक कुराहरू हुन्। त्यसैले हामी यसलाई छुट्टा छुट्टै देख्न हामीले आवश्यक छ। त्यसैले पहिला सुरु 26 पदमा हेर्नुहोस् है, यहाँ परमेश्वरले यस्तो प्रतिज्ञा दिनुभएको थियो उहिले नै, जुन चाहिँ हामीले चाहिँ विश्वास गरेको दिनमा चाहिँ पूरा भएको छ। अनि एक दिन इजरायल का मानिसहरू पनि को जीवनमा पनि हुनेछ है। तर 26 पदमा पढ्छ, म तिमीहरूलाई एउटा नयाँ हृदय दिनेछु र तिमीहरूभित्र एउटा नयाँ आत्मा हालिदिनेछु। त्यसैले तिमीहरूभित्र परमेश्वरले भन्नुभयो एउटा के हालिदिनेछु, अनि त्यसपछि एउटा नयाँ आत्मा हालिदिनेछु। त्यो चाहिँ हाम्रै आत्माको कुरा गरेको, हाम्रो मरेको आत्माको सट्टामा चाहिँ उहाँले एउटा जिउँदो आत्मा हालिदिनुहुनेछ। एउटा ढुङ्गाको, एउटा जीवन नभएको, एउटा हृदयको सट्टामा चाहिँ मासुको, एउटा चल्ने हृदय, जिउँदो हृदय भने जस्तै परमेश्वरले चाहिँ हामीभित्र एउटा मरेको आत्मा, जुन हामी जन्मदेखि नै थियौँ, परमेश्वरसँग कुनै सम्बन्ध नभएको निभेको अन्धकार माया क्रिस रहित जीवन रहित आत्माको सट्टामा उहाँले भन्नुहुन्छ तिमीहरू भित्र एउटा नयाँ आत्मा हालिदिनेछ। त्यो चाहिँ हामीले हामीसँगै भएको एउटा नयाँ आत्मा हो, मुक्ति पाएको दिनमा हामीले पाए। त्यो चाहिँ एकातिर छ, तर अर्कोतिर अर्को कुरा पनि भन्नुहुन्छ सत्ताइस पदमा, हेर्नुहोस् त सत्ताइस पद, अनि म मेरो आत्मा तिमीहरू भित्र हालिदिनेछु र तिमीहरूलाई मेरा विधिहरूमा हिँड्न तुल्याउनेछ अनि तिमीहरूले मेरा नियमहरू होसियार साथ पालन गर्नेछ। सत्ताइस पदमा के भनेको छ, अनि म तिमीहरू भित्र के हालिदिनेछु, हजुर हो उहाँकै आत्मा हालिदिनेछु भन्नुभएको छ। यो फरक हो, तिमीहरूमा एउटा नयाँ आत्मा, त्यो त हाम्रै आत्माको कुरा गरेको, हामीले जब नयाँ जीवन पायौँ, जब हामीले ख्रिस्टमा विश्वास गऱ्यौँ, सुसमाचार सुनेर जब जुन दिन हामीले फर्क्यौँ हाम्रो पापबाट र येशू ख्रिस्ट हाम्रो लागि मर्नु भएको भनेर बौरी उठ्नु भएको भनेर विश्वास गऱ्यौँ, त्यही घडी नै परमेश्वरले हामीलाई एउटा नयाँ आत्मा बनाउनु भयो, हामीलाई एउटा नयाँ सृष्टि बनाउनु भयो, हामीसँग अब जिउँदो आत्मा छ। तर अर्को कुरा चाहिँ के भने, परमेश्वरले आफ्नै आत्मा पनि हामी भित्र हालिदिनु भयो, त्यो नयाँ आत्माभित्र। यो हामी दुईटा कुराहरू, अब अनि यहाँ जुन यहाँ लेखिएको छ यो इजिकियलमा, यो चाहिँ पुरानो नियममा पढिरहेछ अनि यो चाहिँ भविष्यमा हुने कुराको रूपमा लेखिएको छ, अर्थात् पुरानो नियमको समयमा यस्तो चाहिँ दुवै कार्य चाहिँ हुँदैन थियो। पुरानो नियममा एउटा व्यक्तिले विश्वास गर्दा उसले नयाँ जन्म त पाउँथ्यो है, उसले एउटा नयाँ आत्मा पनि पाउँथ्यो, ऊ एउटा नयाँ व्यक्ति हुन्थ्यो, नत्र भने कसरी होइन उसको फरक जीवन त हुनै सक्दैन थियो, उसको हुन्थ्यो नै है, तर ऊ भित्र नै पवित्र आत्मा सधैँको लागि बस्ने आउने काम चाहिँ पुरानो नियममा होइन नयाँ नियमदेखि मात्र सुरु हुन्छ। वास्तवमा भन्यो भने पेन्टेकोस्टको दिनदेखि चाहिँ आजसम्म विश्वासीहरू विश्वास गरेकै दिन चाहिँ उनीहरू भित्र चाहिँ मेरो आत्मा हालिदिनेछु भन्ने कुरा चाहिँ पुरा भइरहेको छ। त्यसैले के देख्छौँ भने पुरानो नियममा हामी पढ्दाखेरि परमेश्वरको पवित्र आत्मा चाहिँ बाहिरबाट काम गर्नुहुन्छ, प्राय बाहिरबाट अनि त्यो थुप्रै प्रमाणहरू हेर्न सकिन्थ्यो धेरै ठाउँमा छ, अनि पवित्र आत्मा सिमसोनमाथि ओर्लनु भयो, अनि पवित्र आत्मा अस्तिको हप्ता हामीले अध्ययन गर्दाखेरि जब यहोशापात र मानिसहरू मिलेर प्रार्थना गरे है परमेश्वरको आत्मा चाहिँ फलाना माथि ओर्लनु भयो, त्यसैले बाहिरबाट काम गरिरहनु भएको चाहिँ हामी पाउँछौँ पुरानो नियममा धेरै पटक। तर नयाँ नियममा चाहिँ परमेश्वरको पवित्र आत्मा चाहिँ भित्रबाट काम गरिरहेको पाउँछ, भित्रबाट, अनि मेरो आत्मा तिमीहरू भित्र हालिदिनेछु र तिमीहरूलाई मेरा विधिहरूमा हिँड्ने तुल्याउँछ, यहाँ भित्र रहेर तिमीहरूलाई मेरो नियमहरू होसियार साथ पालन गर्नेछौ म तिमीहरूको भित्र भएको कारणले। पुरानो नियममा चाहिँ बाहिरबाट उहाँ चाहिँ सर्वशक्तिमान एल सदाय परमेश्वर म हुँ धेरै पटक थियो उसले होइन, उहाँ सर्वशक्तिमान परमेश्वरको रूपमा चाहिँ चिन्दथे, उहाँ चाहिँ अनन्तको परमेश्वरको रूपमा विशेष गरी चिन्दथे, यहोवा जो अनन्तदेखि स्वयं परमेश्वर साँचो परमेश्वर सर्वशक्तिमान परमेश्वर। तर नयाँ नियममा चाहिँ परमेश्वरको पवित्र आत्मा चाहिँ सर्वशक्तिमान मात्र होइन तर परमेश्वर पिता र परमेश्वर पुत्र कै आत्माको रूपमा चाहिँ हामीले भित्र पाएका हुन्छ। एकैचोटि छ नि त्यो यहाँ हामी त्यो कुरा हेर्नेछौँ, तर गलाती चार अध्यायमा पल्टाउनुहोस् न, नयाँ नियममा फरक छ, पुरान नियममा बाहिरबाट काम गर्दै हुनुहुन्छ भने नयाँ नियममा भित्रबाट मुख्य भिन्नता अथवा एकदम ठूलो भिन्नता चाहिँ यही नै हो पुरान नियमको समय व्यवस्थाको युगको समय र अहिले अनुग्रहको समय गलाती चार अध्याय को तीन पदमा हामी पढ्छौं यही प्रकारले हामी पनि जब हामी बालकहरू थियौं यो पुरानो नियमको समय कुरा गर्दछ तब संसारका प्राथमिक शिक्षाहरूको दासत्वमा थियौं व्यवस्थाले सिकाउनु परिरहेको थियो चार पद तर जब समय पूरा भयो अब नयाँ नियम तब परमेश्वरले आफ्ना पुत्रलाई पठाउनु भयो जो स्त्रीद्वारा जन्मिनु भयो व्यवस्थाको अधीन धर्म जन्मिनु भयो यहुदी भएर संस्कृत हामी धर्मपुत्र हुन पाऊँ भनेर यस व्यवस्थाको अधीनतामा भएकाहरूलाई दाम तिरी छुटकारा दिनलाई जन्मिनु भयो छ पद अब सुन्नुहोस् यहाँ अनि तिमीहरू पुत्र भएका हुनाले परमेश्वरले हे अब्बा हे पिता भन्दै पुकार्ने आफ्नै पुत्रका आत्मा कहाँ पठाउनु भएको छ तिमीहरूका हृदयभित्र पठाउनु भएको छ त्यसैले छ नि पुरान नियममा यो कहिले नभएकोले पुरान नियमको विश्वासी जस्तो कि मोसा दाउद यहोशपात यी व्यक्तिहरूभित्र नै पवित्र आत्मा चाहिँ अन्तर्वास गर्न अहिले जसरी नआउनु भएकोले उनीहरू कहिले पनि हे अब्बा हे पिता भनेर प्रार्थना गरेको कहिले पनि पाउनुहुन्न हे यहोवा यी सर्वशक्तिमा भन्ने चाहिँ पाउँछन् तर हामीले चाहिँ यही हाम्रो परमेश्वर बुवा भन्छ किनभने पुत्रकै आत्मा चाहिँ हामी भित्र दिनुभएको छ त्यसैले यो त स्पष्टै बुझिन्छ अब तर हामीले पनि हामीले त्यसैले पुरानो नियममा चाहिँ के अरे एउटा नयाँ आत्मा चाहिँ पाएका हुन्थे है तर परमेश्वरको आत्मा चाहिँ उनीहरूभित्र बस्न आउनुभएको चाहिँ हुँदैन थियो उहाँ चाहिँ माथिबाट बाहिरबाट काम गर्नुहुन्थ्यो अनि हामीले यो पनि देख्नेछौँ आज अन्य क्रममा कि पवित्र आत्मा त्यो विश्वासीमा आउनु भए पनि जस्तै कि दाउदमाथि चाहिँ पवित्र आत्मा आउनुभयो भने अनि जब उसले वीणा बजाउँथ्यो बजाउन थाल्यो साउलमाथि पनि आएको छ यस्तो प्रकारले है तर पवित्र आत्मा पुरानो नियममा चाहिँ छोडेर पनि जान सक्नुहुन्थ्यो आउन पनि सक्नुहुन्थ्यो उसलाई सामर्थ्य दिनुहुन्थ्यो विशेष एउटा तरिकाले बाहिरबाट तर छोडेर पनि जान सक्नुहुन्थ्यो तर नयाँ नियममा चाहिँ कहिले पनि नछोड्ने गरिकन हामी भित्र बास गर्न आउनुभएको छ त्यसरी यो दुईटा कुरालाई एकछिन विचार गरौँ है एउटा चाहिँ एउटा नयाँ आत्मा हामीभित्र परमेश्वरले हालिदिने कुरा अर्को चाहिँ परमेश्वरकै आत्मा हामीभित्र बस्न आउने कुरा अब पहिलो कुरा चाहिँ हामीलाई हामी भित्र चाहिँ एउटा नयाँ आत्मा है हाम्रै आत्मा कुरा गरेको हामीलाई नयाँ आत्मा बनाउने कुरा चाहिँ के हो भने जब हामीले एकचोटि यो हेरौँ न त्यो चाहिँ यो नस्वर अनि तपाईँहरूलाई सजिलो हुन्छ यो नस्वर त्यहाँ अहिलेको समयमा पनि दुईटा पक्ष छ है एकै समयमा हुन्छ तर दुईटा पक्ष छ पहिला चाहिँ एउटा व्यक्तिको जीवनमा परमेश्वरले कसरी काम गर्नुहुन्छ भने हामीलाई यहाँ बताएको अनुसार चाहिँ उहाँले के अरे बाहिरबाट काम गर्छ यही युगमा पनि पहिला चाहिँ जस्तो कि हामी पुरा मरेको आत्मा अन्धकारमा पापमा संसारमा परमेश्वर रहित हामी हिँडिरहेका छौँ अनि जब सुसमाचार हामीले सुन्छौँ सुसमाचारको सँगसँगै चाहिँ त्यहाँ पवित्र आत्मा हुनुहुन्छ जहिले पनि हामीले वचन पनि बाँड्दाखेरि त्यो वचन कसको हो पवित्र आत्माको अनि पवित्र आत्माले चाहिँ त्यो वचनद्वारा उहाँले काम गर्नुहुन्छ त्यसलाई चाहिँ कायल पार्ने काम भनेको छ भयो यो चाहिँ बाहिरबाट गर्नुहुन्छ उहाँले किन अविश्वासी भित्र त पवित्र आत्माहरू बास गर्नुहुन्न नि है त्यसैले बाहिरबाट नै एउटा अविश्वासीको हृदयमा उसले सुन्छ उसको हृदयमै काम गर्नुहुन्छ तर उहाँभित्र बस्न त पाउनु भएको छैन तर उसलाई चाहिँ कायल पार्नुहुन्छ। त्यो चाहिँ स्वरको हामी आठ पदमा पढ्छौँ, योहन्ना स्वरको आठ। अनि जब उहाँ आउनुहुन्छ तब उहाँले संसारलाई, संसारमा भएको एउटा अविश्वासीलाई पापको विषयमा कायल पार्नुहुन्छ, भनेको उसको दोष देखाउनुहुन्छ। उसलाई चाहिँ आफू परमेश्वरको सामु एकदम नालायक र स्वर्ग जान नालायक एउटा दोषी भएको चाहिँ उसले कसरी महसुस गर्छ है? यो त आश्चर्यकर्म हो वास्तवमा मान्यो भने है, एउटा अविश्वासीलाई पनि हुन्छ यो आश्चर्यकर्म है। उसले चाहिँ आफ्नो पाप महसुस गर्छ, कायल हुन्छ है। यो चाहिँ हामीले गर्न सक्दैनौँ, यो है हामीले सक्दैनौँ। त्यसैले पवित्र आत्मा चाहिँ ले गर्नुहुन्छ आठ पद। अनि जब उहाँ आउनुहुन्छ तब उहाँले संसारलाई पापको विषयमा अनि धार्मिकताको विषयमा र न्यायको विषयमा कायल पार्नुहुन्छ। त्यसैले जहिले पनि हामी सुसमा सुनाउँदा यो पद हामीले याद गरिरहनु पर्छ। अनि ढुक्क हुन्छ, मैले यो जब याद गर्छु मलाई त्यति फिक्रै हुँदैन यो सुसमाचार बाँड्दाखेरि। परमेश्वर तपाईँले गर्नुहुन्छ अनि उहाँमा भरोसा गर्छु, मैले जे गर्नुपर्ने जे बोल्नुपर्ने म बोल्नुपर्छ है, तर तपाईँले नै गर्नुपर्छ यो काम त भनेर चाहिँ उहाँमा भरोसा गर्नै पर्छ। यो बिना एउटा व्यक्तिले मुक्ति पनि पाउँदैन। ऊ कायल भएको छैन, दोष महसुस भएको छैन है, उसले चाहिँ ख्रिस्ट मेरो लागि मर्नुभयो भनेर विश्वास गर्न सक्दैन है। त्यसैले पवित्र आत्माले चाहिँ यो बाहिरबाट काम गर्नु भयो। अनि तपाईँले जुन दिन विश्वास गर्नु भयो त्योभन्दा अगाडि चाहिँ धेरै थोरै अगाडि चाहिँ पवित्र आत्माले तपाईँलाई कायल पार्नु भएको थियो, मलाई कायल पार्नु भएको थियो। अनि उहाँले चाहिँ के गर्नुहुन्छ, त्योद्वारा चाहिँ हामीलाई पश्चातापतिर डोर्याउँदै हुनुहुन्छ है। एकचोटि रोमी दुई अध्यायमा हेर्नुहोस् त, उहाँले हामीलाई विश्वास र पश्चातापतिर चाहिँ डोर्या भने, पश्चाताप हामीले नै गर्नुपर्छ, विश्वास चाहिँ हामीले नै गर्नुपर्छ, तर पश्चातापको त्यो ढोकातिर चाहिँ लाने चाहिँ उहाँ हो। ढोकाबाट चाहिँ हामीले नै छिर्नुपर्छ है, उहाँले तानेर भित्र तान्नुहुन्न, ढोकासम्म ल्याउनुहुन्छ। यसरी हो पश्चाताप गर्ने, यो हो विश्वास गर्ने भनेर चाहिँ अनि त्यो पवित्र आत्माले गर्नुहुन्छ। उहाँको एकदमै विशिष्ट ज्यादै अनुग्रहकारी काम, उहाँले यो नगर्नु भयो भने त एकजनाले पनि मुक्ति पाउँदैन है। रोमी दुई अध्याय चार पद भनेछ, अनि यो ठुलो परमेश्वरको दया हो भनेछ। रोमी दुईको चार, वा परमेश्वरको दयाले तिमीलाई पश्चातापतिर डोर्याउँछ, यो नजानिकन के तिमी उहाँका कृपा सहनशीलता र धीरज रूपी धनलाई तुच्छ ठान्दछौ है। यो परमेश्वरको ठुलो कृपा हो एउटा पापीलाई, ठुलो सहनशीलता हो, ठुलो धैर्य हो जब उसलाई चाहिँ पश्चातापतिर डोर्याउने काम उहाँले गर्नुहुन्छ। अनि एउटा विश्वास एउटा अविश्वासी है कायल भएर है पनि उसले पश्चाताप नगर्न सक्छ, उसले विश्वास नगर्न सक्छ है, ऊ चाहिँ ढोकामै पुगेर चाहिँ उसले नाइ भन्न सक्छ अनि उसले मुक्ति पाउँदैन है। अनि कति व्यक्तिहरू चाहिँ यस्तै हुन्छ, अब तपाईँलाई बुझ्न सकिन्छ कति व्यक्ति के हुन्छ भने उनीहरू कायल पनि भएको छन्, यीशु ख्रीष्ट सत्य हो, उहाँ मात्र मुक्तिदाता हो, उहाँ बिना मुक्ति छैन, यो छ अनि मुखले स्वीकार पनि गर्छन् है, आफ्नो पाप महसुस पनि गराएछन् अनि चर्च पनि आउँछन्, बप्तिस्मा पनि लिन्छन्, तर उनीहरूले साँचो गरी विश्वास गर्दैन, पश्चाताप गर्दैन। अनि तर अरूले हेर्दाखेरि चाहिँ गरे जस्तै लाग्छ, किनभने होइन सबै भन्न सक्छ अनि भक्तले कस्तो जन हामीले विश्वासी हो भन्ठान्छन् होइन, उसले स्वीकार गरेर सार्वजनिक रूपमा है, तर एक दिन होइन ढिलो चाँडो चाहिँ ऊ चाहिँ यी सब कुरालाई चाहिँ फेरि बिर्सिदिन्छ, सब कुरा चाहिँ होइन उसलाई उसले चाहिँ पिठ्यु नै फर्काउँछ अनि त्यहाँ चाहिँ अब धेरैलाई चाहिँ अलमल हुन्छ। त्यस्तो साँचो विश्वासीहरूलाई पनि उनीहरूले सोच्न थाल्छन् खै त उसले त साँच्चै नै मुक्ति पाए र पनि मुक्ति गुमाए जस्तो छ भन्ठान्छ। तर होइन, एकचोटि हिब्रू छ अध्यायमा पल्टाउनुहोस् त, हिब्रू छ अध्याय त्यस्तो व्यक्तिहरू छन् को बारेमा यहाँ लेखिएको छ इब्रु छ अध्यायमा। विश्वासी जस्तै थिए तर उनीहरू अब संसारमा छन्, के भयो? इब्रु छ अध्यायको चार पदमा लेखेको छ, किनकि तिनीहरू जसले एकपल्ट ज्योति पाए अनि स्वर्गीय दानलाई चाखे र पवित्र आत्माको भागी बनाइए अनि परमेश्वरको उत्तम वचन र आउँदो युगका सामर्थ्यहरूको स्वाद चाखे पतित भए भने एकछिन यही रकम यहाँ लेख्दै गइरहेछ परमेश्वरको पवित्र आत्माले तिनीहरूको बारेमा कुरा गर्दैछ। कोहरू यहाँ तिनीहरू भन्ने चाहिँ अनि उनीहरूको बारेमा एउटा कुरा के लेखेको छ पहिलो, उनीहरूले चाहिँ एकपल्ट ज्योति पाए भनेर यसो सुन्दाखेरि त होइन साँचो विश्वासीहरूले ज्योति पाएका हुन्छ अनि यिनीहरू साँचो विश्वासी हो कि जस्तो लाग्छ। तिनीहरूले एकपल्ट ज्योति पाए भने अनि स्वर्गीय दानलाई चाहे, यो त विश्वासी जस्तो छ किनभने स्वर्गीय दान लाई स्वर्गीय दान त विश्वासीहरूले पाएका हुन्छन्। अर्को धन अझ लेखा छ र पवित्र आत्माको भागी बनाइए, यो त विश्वासी नै जस्तो छ किनभने पवित्र आत्मा त विश्वासीले मात्र पाएको हुन्छ र आउँदो युगका सामर्थ्यहरूको स्वाद चाखे है स्वर्ग आउँदो युग होइन अनन्तसम्म परमेश्वरसँग हुने हजार वर्षसम्म उहाँसँग राज्य गर्ने हामीले नयाँ शरीर पाउने बौरी उठ्ने प्रभु हामीलाई लिन आउने सब होइन आउँदो युगको सामर्थ्यहरूको स्वाद चाखे। तर छ पदमा आएर चाहिँ हामीलाई झसङ्गै पार्छ, पतित भयो भने भनेपछि यो भनेको त नाश भयो भने भनेपछि अनि त्यसपछि अब हामीले सोच्न थाल्नुपर्छ यो कसको बारेमा कुरा गरेको, किनभने यहाँ त यसरी लेखेको छ यदि उनीहरू पतित भयो भने भनेको नाश भयो भनेको उनीहरू नरक गयो भने उनीहरू चाहिँ पुरै नष्ट भयो भने तिनीहरूलाई पश्चातापका निम्ति फेरि नयाँ बनाउनु असम्भव छ। उनीहरूको बारेमा यो लेखेको कुरा विचार गर्नुहोस्, उनीहरूलाई पश्चातापका निम्ति फेरि नयाँ बनाउनु सम्भव छैन भनेर, किनकि तिनीहरूले आफ्ना निम्ति उनीहरूले के गरेका छन्, उनीहरूले आफ्ना निम्ति परमेश्वरका पुत्रलाई फेरि क्रुसमा चढाउँदछन् भनेर। प्रभु येशु त फेरि कहिले पनि क्रुसमा मर्नुहुन्न, तर उनीहरूले चाहिँ प्रभु येशुलाई चाहिँ फेरि क्रुसमा टाँग्या बराबर भएको छ। उनीहरूले आफ्नो निम्ति चाहिँ त्यसो गरेछन् र उहाँलाई खुल्लम खुल्ला शर्ममा पार्छन्। कसो कुरा गरेको अनि यहाँ सात र आठ पदमा चाहिँ एउटा यसलाई बुझाउनलाई एउटा उदाहरण दिन्छ सात पद, किनकि जुन जमिनले आफूमाथि बारम्बार वर्षिने पानी पिउँछ र आफूलाई खनजोत गर्नेहरूका निम्ति काम लाग्ने सागपात उमार्छ भने त्यसले परमेश्वरबाट आशिष पाउँछ। यो त राम्रो हुन्छ, तर जसले भनेको जुन जमिनले काँडा र लोहडेहरू उमार्छ राम्रै नलाग्ने त्यो बेकमा हुन्छ र श्रापित हुन लागेको छ, जसको अन्त के हो जलाइनु हो भने यो त नरकमा जान्छ भन्दैछ। अब यो खण्ड त्यसैले कसको बारेमा कुरा गर्ने, विश्वासी कि अविश्वासी? एउटा साँचो मुक्ति पाएको विश्वासीको कुरा गरेको हो कि एउटा मुक्ति नपाएको व्यक्तिको कुरा गरेको, त्यो जो जलाइन्छ भनेछ ऊ नष्ट हुन्छ भनेछ ऊ नयाँ गरी फेरि पश्चाताप गर्नको लागि असम्भव छ भनेको छ। तपाईँहरूको के छ निष्कर्ष, त्यो विश्वासी हो कि अविश्वासी हो? हजुर विश्वासी, त्यसो विश्वासी नरकमा जान सक्छ? त्यसमै साँचो विश्वासी उहाँले चाहिँ उहाँको विचार चाहिँ राख्नु भयो स्पष्ट, यो चाहिँ विश्वासी हो तर बिचमा छोड्यो त्यसैले नरकमा जान्छ, तपाईँको विचार त्यही छ। अब त्यसमा एउटा प्रश्न होइन, त्यसमा योना तिनको स्वर त झुटा रहेछ त, किनभने त्यहाँ लेखा छ किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र जन्माएको पुत्रलाई दिनुभयो उहाँमाथि के गर्ने विश्वास गर्ने कोही पनि नष्ट नहोस् तर उसले अनन्त जीवन पाओस् त्यो अनन्त जीवन एउटा विश्वासीले त पाएको हुन्छ त्यसपछि ऊ कसरी नष्ट हुन सक्छ त अब यहाँ अर्को विचार होइन त्यो यो व्यक्ति जो चाहिँ हिब्रु छ अध्यायको छदेखि आठमा ल्याएको छ यो मुक्ति नपाएको व्यक्ति हुनुपर्छ भन्नुभयो सर्जन पनि उसले पहिला मुक्ति नै पाएको थिएन त्यसैले ऊ नष्ट हुन्छ अब यहाँ बुझ्नु पर्यो कुन चाहिँ सत्य हो त किन यो दुइटै सत्य त हुन सक्दैन होइन यो हिब्रु छ अध्यायमा लेखेको व्यक्ति चाहिँ साँचो विश्वासी हो कि अविश्वासी हो अब यो कठिन खण्ड छ म तपाईँलाई भन्छु है पन्ध्र वर्ष बिस वर्षको विश्वासीहरूलाई मलाई चिठी लेखिरहन्छु यो कसको बारेमा कुरा गरेको भनेर उनीहरू अलमल हुन्छ अनि यो जवाब कतिचोटि मैले दिइरहनु पर्छ है किनभने कतिले चाहिँ यसरी सिकाउँछन् कि यो चाहिँ है यसरी के अरे बयान गर्छन् कि विश्वासीहरूलाई अलमल पार्छन् अब परमेश्वर कहिले पनि अलमलको परमेश्वर हुनु त्यसैले हामीले बुझ्नु पर्यो तर अलमल हामीलाई हुन सक्ने कुराहरू पनि छन् यहाँ परमेश्वरको वचनहरू चाहिँ कस्तो छन् भने सबै चाहिँ क ख ग घ जस्तो छैन दुध जस्तो मात्र छैन विशेष गरी हिब्रूको पुस्तक चाहिँ एकदम खलिलो कुराहरू छ वास्तवमा खन्दिलो कुरा अझ हुन्थ्यो होला यहाँ चाहिँ तिमीहरू सहनै सक्दैन भनेर चाहिँ यहाँ चाहिँ भनौँ न भनिरहेको थिएँ लेखकले यही हिब्रू पाँचमा पनि भनेको मतलब चाहिँ हामीले बाइबल चाहिँ पढ्दाखेरि कहिलेकाहीँ सतहमा चाहिँ जुधेको जस्तो देखिन्छ सतहमा हेर्दाखेरि तर जब निहालेर एउटा शब्द हेर्न थाल्छौँ त्यो एकदम मिलेको देखिन्छ यो पनि एउटा प्रमाण है बाइबल परमेश्वरको वचन सतहमा चाहिँ जुधेको जस्तो देखिन्छ तर झन् एकदम मसिनो कुरा हेर्न थाल्यो भने त्यो एकदम मिलेको छ है अब झुटा कुराहरू बरु कस्तो हुन्छ भने सतहमा चाहिँ एकदम मिलेको जस्तो देखिन्छ जस्तै कसैले हामीलाई चाहिँ झुटो कुरा बताउँदाखेरि चाहिँ एकदम हामीलाई पत्यार पनि लाग्छ सतहमा तर त्यसलाई केलाउँदै जाँदा चाहिँ त्यो झुटो रहेछ भनेर थाहा हुन्छ झुटो कुरा चाहिँ ठ्याक्कै त्यस्तो हुन्छ तर सत्य कुरा चाहिँ ठ्याक्कै उल्टो हुन्छ कतिपटक सतहमा चाहिँ झुटो जस्तो देखिन्छ जुडे जस्तो देखिन्छ तर एकदम खेलाउन थाल्यो मसिनो मसिनो एकदम अझ सूक्ष्म दर्शकले हेर्न थाल्यो तब चाहिँ हामी थाहा पाउँछ यहाँ त एकदम सत्य कुरा रहेछ है अब जस्तो कि एउटा उदाहरण है धेरै समय प्रश्न हुन्थ्यो किन उत्पत्ति तीन अध्यायमा यो लेखिएको छ है कहाँ छ होला त्यस्तो सर्प जसले चाहिँ माटो खान्छ किन त्यहाँ चाहिँ सर्पलाई श्राप दिँदाखेरि परमेश्वरले के भन्नुभयो है एकचोटि पढ्ने हो उत्पत्ति तीन अध्यायमा उत्पत्ति तीन अध्यायको चौध पदमा अनि परमप्रभु परमेश्वरले साँपलाई भन्नुभयो तैँले यो काम गरेको हुनाले त सबै घरेलु पशुहरूभन्दा र वनका सबै पशुहरूभन्दा बढी श्रापित भएको छस् त आफ्नो भुँडीले घस्रेर हिँड्नेछस् त्यो त मैले देखेको छु भुँडीले घस्रेर हिँडेको होइन त र तर यहाँ दोस्रो भाग र तेरो सारा जीवनभरि तैँले धुलो खानेछस् सारा जीवनभरि धुलो खाने त्यो चाहिँ खै अलि राम्ररी हेर्नु नपुग्या हो कि जस्तो सोच्थेँ मैले खै अवश्य होला परमेश्वरले भन्नुभयो तर मैले चाहिँ देखाएको थिएँ अहिले देखाएको छैन भन्नु पर्यो खै कसैले देख्नु भएको छ सर्पले जीवनभर माटो खाएर बसिरहेको गाह्रो गाह्रो छ है तर यो हप्ता मात्र वैज्ञानिकहरूले लेखेको थियो एउटा कुरा पढ्दै थिएँ मैले है अनि त्यस अनि अहिले मात्र एक हिसाबले भन्नाले त्यो कुरा धेरै पनि भएको छ त्यो थाहा भएको धेरै पछि मात्र थाहा भएको कि साँच्चै नै जीवनभरि त्यो सर्प सबै सर्पले चाहिँ माटो खान्छ है अनि कसरी यो थाहा भयो भने उसको जिब्रो उसको के छ भने हाम्रो त अब सुन्नलाई हाम्रो नाक छ है, अरू केही छ हामीसँग सुन्नलाई छैन, तर साँपको चाहिँ अर्को चिज पनि छ उसको यहाँ भित्र है, ठ्याक्कै कहाँभित्र होइन तर जस भित्र है मुखभित्र चाहिँ उसको सुँग्ने अर्को चिज पनि राखिदिनु भएको छ परमेश्वरले सर्पलाई। अब भित्र चिजले कसरी सुँग्ने हो, सुँग्नलाई त यहाँ आवाज होइन बाहिरतिर पो हुनुपर्छ होइन, तर भित्र छ उसको, तर उसले कसरी सुँग्छ भने उसको जिब्रो बाहिर भित्र बेर भित्र बाहिर गरिरहन्छ नि है, गरिरहन्छ नि होइन सर्पको, उसले के गरिरहेछ है, उसले के गरिरहेछ भने हावामा भएको सानो आँखाले पनि देख्न नसक्ने धुलोको कणहरू, जस्तै तपाईँले छ नि अहिले त देखिँदैन, वास्तवमा यहाँभरि धुलो उडिरहेको तपाईँलाई थाहा छ, यहाँ घामको किरण यस आउनुपर्छ वाफले धुलो उडिरहेको हुन्छ, घरमा हुन्छ नि त्यस्तो होइन, घाम यो अँध्यारो कोठामा सट्ट घाम एउटा सानो पाल मात्र आएछ भने त्यो घामको किरणमा चाहिँ धुलै धुलो देखिन्छ, धुलै धुलो हो त्यो, सफा भन्नु भएको छ धुलो छ नि सफा, तर यसले चाहिँ है के गर्छ भने हामीले त नचाहेर पनि त्यसलाई खानु पर्छ, तर यसले चाहिँ उसको जिब्रोले नै त्यो धुलोको कणहरू त्यहाँबाट लिँदैछ अनि भित्र लान्छ अनि उसले चाहिँ त्यसबाट त्यो सुनिरहेछ, उसले सुनिरहेछ अनि त्यो धुलोको कर्णहरूबाट चाहिँ उसले चाहिँ धेरै चिज उसले पत्ता लाउने नै त्यसरी मुख्य, अनि उसले चाहिँ तुलना गर्नुपर्छ त्यो धुलोको कण जुन ल्याएछ नि लिने अनि त्यस फेरि अर्को धुलोको कण लिने अनि फेरि उससँग भएको गन्धसँग तुलना गर्ने होइन, निरन्तर उसले चाहिँ तुलना गरिरहेछ, त्यसरी चाहिँ वैज्ञानिकहरूले बयान गरेछ। त्यसैले सतहमा हेर्दाखेरि चाहिँ यो कसरी हुन सक्छ भन्ने कुरा चाहिँ एकदम मसिनो गरेर अहिले मात्र हेर्दाखेरि चाहिँ धेरै पछि मात्र कति कुराहरू सत्य भएको छ, वास्तवमा बाइबलमा थुप्रै त्यस्तो कुराहरू छ है जुन चाहिँ मान्छेले नमान्ने खालको कुराहरू चाहिँ पछि चाहिँ थाहा भएको छ। यो त पहिला पनि हामीले हेरिसकेको छौँ तर अझै उसलाई यो त्यही एउटा बुनामा राख्नु नभए पनि हामी चाहिँ अब हिब्रू छ अध्याय, त्यसैले अब यसलाई मसिनो गरिकन हामी हेर्नेछौँ, यसलाई चाहिँ निहालेर केलाएर हेर्नेछौँ अनि तपाईँले छाङ्गै देख्नुहुन्छ यो चाहिँ हिब्रू छ अध्यायमा उल्लेख भएको यो पतन हुने व्यक्ति चाहिँ ऊ पहिला साँच्चै नै नयाँ जन्म पाएको थियो त, के ऊ चाहिँ साँचो विश्वासी थियो त, थिएन भने किन चाहिँ यहाँ एकपल्ट ज्योति पाए भनेको छ, स्वर्गीय दानलाई चाखे भनेको छ, पवित्र आत्माको भागी बनाइए पनि भनेको छ, परमेश्वरको उत्तम वचन र आउँदो युगका सामर्थ्यहरूको स्वाद चाखे भनेको छ। अब चार पदलाई नै हामी हेरौँ, पहिला सुरु चाहिँ चार पदमा एकपल्ट ज्योति पाए, अब एउटा अविश्वासीलाई विचार गर्नुहोस्, उसलाई सृष्टिकर्ता प्रभु येशु ख्रिस्टको सुसमाचार होइन को बारेमा केही थाहा नभएको व्यक्तिलाई जब चाहिँ जब एउटा यस्तो पाउँछ अथवा तपाईँले उसलाई बताउनुहुन्छ उसले के पाइरहेछ, उसले ज्योति पाइरहेछ, यो त ज्योति हो, यो ज्योति होइन हो, परमेश्वरको वचन चाहिँ अन्धकारमा बलिरहेको ज्योति हो भनेछ, त्यसलाई त्यो उनीहरूले पाए है, तर के गरे त्यो दोस्रो कुरा हो है, तर पाउन त पाए, सुसमाचार सुन्छन् है, पाए उनीहरूले एकपल्ट ज्योति पाए, अनि स्वर्गीय दानलाई चाखे भने चाहिँ यो भनेको के हो, स्वर्गीय दानलाई उनीहरूले के गरे रे, चाखे, चाख्नु र खानु एउटै हो, अलिक फरक छ है, उनीहरूले चाहिँ स्वाद चाहिँ पाएछन्, उनीहरू मानव मण्डलीमा आउँछन्, उनीहरू बस्छन्, विश्वासीहरूको गवाही सुन्छन्, उनीहरूलाई भजनहरू ओ एकदम राम्रो लाग्यो भन्छ है, अनि यो सबै राम्रो छ भन्छ, उनीहरूले स्वाद चाखेको उनीहरूले, उनीहरू एकदम राम्रो छ भन्छ होइन त, विश्वास नगरे पनि उनीहरूले राम्रो छ भन्छन्, त्यस्तो व्यक्तिहरू भेट्नु भएको छैन कि नभेट्नु, उनीहरूले भन्छ यो मूर्तिहरू झुटा हुनु सक्यो है, अनि टिका लाउनु पनि सक्छ, मूर्तिलाई पनि त्याग्छ, संगति आइरहन्छ, उनीहरूले स्वर्गीय दान यहाँ चाहिँ एक्लै कुरा छ भने चाहिँ उनीहरूले चाहिँ चाख चाहिँ चाखेको चाहिँ छन् है,
र यहाँ अर्को कुरा लेख्छ, यो पो प्रायः जस्तो यो तेस्रो कुरा गाह्रो हुने धेरैलाई है, र पवित्र आत्माको भागी बनाइए भनेछ। पवित्र आत्मा त साँचो विश्वासीसँग मात्र हुनुहुन्छ, मेरो आत्मा तिमीहरूभित्र हालिदिनेछु भनेर त्यो त विश्वासी, यो त पवित्र आत्माको भागी बनाइएछ भने नि त यो त विश्वासी हुनुपर्छ भन्छ। तर यो न स्वरमा फेरि अघि पढेको थियौँ, पवित्र आत्मा म पठाउनेछु, जब उहाँ आउनुहुनेछ तब उहाँले कसलाई कायल पार्नुहुन्छ रे? एकचोटि हेरौँ है, योना स्वरमा, योना स्वर अध्याय पहिला 7 पद पढौँ, त्यसपछि 8 पद पढौँ। कुन चाहिँ विश्वासीको लागि लेखेको, कुन चाहिँ अविश्वासीको लागि जनाउने गरी लेखेको, 7 पद हेर्नुहोस् त। प्रभु येशूले भन्नुभयो, तापनि म तिमीहरूलाई सत्य कुरा भन्दछु, म गएको माने तिमीहरूलाई फाइदा छ। प्रभु येशू स्वर्ग जान लाग्नु भएको थियो अनि भन्नुहुन्छ, म गएको माने तिमीहरूलाई फाइदा छ। के फाइदा छ? उहाँले भन्नुहुन्छ, किनकि म गइन भने शान्तिदाता तिमीहरू कहाँ आउनुहुने छैन। म गइन भने पवित्र आत्मा चाहिँ कस कहाँ आउनुहुने छैन? तिमीहरू भनेको विश्वासी कि अविश्वासी? विश्वासीहरू कहाँ आउनुहुने छैन। म जान्छु, तिमीहरूलाई फाइदा हुन्छ, पवित्र आत्मा तिमीहरू भित्र बास गर्न आउनुहुन्छ। अहिले त म बाहिर छु, तिमीहरू यहाँ छौ है। त्योभन्दा राम्रो चाहिँ के भने, जब मेरो आत्मा तिमीहरू भित्र हालिदिनेछु, तर म गए भने म उहाँलाई तिमीहरू कहाँ पठाउनेछु। त्यसैले 7 पद चाहिँ पवित्र आत्मा चाहिँ विश्वासीहरू कहाँ आउने कुरा रहेछ। त्यसपछि 8 पद हेर्नुहोस् त, यो चाहिँ कसको लागि लेखिएको छ? अनि जब उहाँ आउनुहुन्छ है, उहाँ आएर चाहिँ अब विश्वासीभित्र बास गर्नुहुन्छ, जब उहाँ आउनुहुन्छ तब उहाँले संसारलाई पापको विषयमा, धार्मिकताको विषयमा र न्यायको विषयमा कायल पार्नुहुन्छ। पवित्र आत्मा आउनु भएर उहाँले कसलाई कायल पार्नुहुन्छ रे? संसारलाई भनेको विश्वासी कि अविश्वासी? अविश्वासी, बुझ्नुहुन्छ? त्यसैले एउटा व्यक्तिले चाहिँ अन्धकारमा छ, सत्य थाहा छैन, तर उसले सुसमाचार सुने, एकपल्ट ज्योति पायो है, संगति पनि आयो, उसले एकदम राम्रो छ भन्छ, उसले स्वर्गीय दान चाखेको छ, नत्र भन्दा किन राम्रो छ भन्थ्यो, चाखेको चाहिँ हो है, है बुझ्नुहुन्छ? थाहा चाहिँ छैन। अनि तेस्रो कुरा, प्रचार सुन्दाखेरि यहाँभित्र चाहिँ ऊ कायल पनि भएर हो, म त पापी रहेछु, म दोषी छु भनेर। अनि पवित्र आत्माले गरेको काम हो नि त त्यो, कुनै मान्छेले गरेको काम होइन। त्यसैले पवित्र आत्माको भागी त्यो त्यतिसम्म त भएको छ ऊ पनि, पवित्र आत्माले उसलाई चाहिँ कृपा, सहनशीलता, दयाले उसलाई विश्वास गर्नुपर्छ, पश्चाताप गर्नुपर्छ भनेर ढोकै समय पनि पुर्याइसक्यो। त्यसैले ऊ पवित्र आत्माको भागी पनि भएको छ, तर पनि विश्वास गरेको छैन, नगर्न सक्छ। के जस्तो भने यहुदा इस्करियोती एकदम राम्रो उदाहरण। यहुदा इस्करियोती ऊ विश्वासी थियो त, कहिले 12 चेला मध्ये एक हो, तर उसले के साँच्चै यहाँभित्र नयाँ आत्मा पाएको थियो? राखेकै थिएन, उसले त प्रभुलाई धोका दिएको हो, बेचिदिएको हो, पछि गएर आफै झुन्डेर मरेको हो। त्यो व्यक्ति साँचो विश्वासी थियो थिएन भनेर कसरी थाहा छ हामीलाई? प्रभुले नभन्नु भएको भए त अलिक प्रश्न उठ्थ्यो, तर प्रभुले नै भन्नुभएको थियो साँचो विश्वासी भने कहाँ भन्नुभएको छ, कसैलाई थाहा छ? युहन्ना 13 अध्यायमा पल्टाउनुहोस् त, त्यही अन्तिम रातमा चाहिँ प्रभुले चाहिँ बताउनु भयो, खालि नाम मात्र तोक्नु भएन, तर उसलाई नै जनाउँदै ऊ चाहिँ पाप क्षमा नपाएको, नयाँ आत्मा नपाएको, नयाँ जन्म नपाएको एउटा अविश्वासी हो भनेर प्रभुले नै भन्नुभयो। अनि उहाँलाई पहिलादेखि थाहा थियो। त्यो चाहिँ कुन बेला भने प्रभु येशूले चेलाहरूको पाउहरू धोइदिँदाखेरि, याद छ है तपाईँलाई, प्रभु येशूले चेलाहरूको पाउ धोइदिनु भयो बाटोमा पानी लिएर, तौलिया लिएर होइन, अनि सबै चेलाको पाउहरू धुँदै आउनु भएको थियो। अनि प्रभुले चाहिँ त्यो कुराकानी गर्दाखेरि पत्रुसलाई यस्तो भन्नुभयो, 13 अध्यायको 10 पदमा हेर्नुहोस् त, 13 अध्यायको 10 पद, येशूले उनलाई भनेको पत्रुसलाई भन्नुभयो, जसले नुहाएको छ उसलाई पाउहरू धुनु बाहेक अरू केही खाँचो छैन, तर ऊ पूरा शुद्ध छ अनि तिमीहरू शुद्ध छौ तर सबै त होइन त्यहाँ बाह्र जना थियो तिमीहरू है शुद्ध छौ तर सबै त होइन भनेर भनेपछि सबैजनाले चाहिँ मुक्ति पाएछन् तिमीहरूले कतिजनाले पाएको थिएन एकजना मात्र रहेछ जुन चाहिँ एघार पदमा छ किनकि आफूलाई पक्राउनेलाई उहाँले चिन्नु भएको थियो यसै कारण उहाँले तिमीहरू सबै चाहिँ शुद्ध छैन भन्नुभयो यो उदा इस्करियो थिए शुद्ध थिएन मुक्ति पाएको थिएन भने ऊ नुहाएकै थिएन ऊ शुद्धै थिएन उसले नयाँ जन्म पाएको थिएन ऊ चाहिँ अविश्वासी थियो तर के उसले ज्योति पाएको थिएन के उसले एकपल्ट ज्योति पाएन पाएको थियो के उसले स्वर्गीय दानलाई चाखेको थिएन किन थाहा न उसले चाखेको थियो उसले चाहिँ अझ भन्ने हो नि होइन पवित्र आत्माको भागी पनि भएको थियो उसले प्रभु येशूलाई क्रुसमा टाँगेपछि ऊ एकदम पछुतो भएको थियो उसलाई है तर उसले पश्चाताप चाहिँ गरेन मैले निर्दोष रगत बगाउनलाई यस्तो गरेँ भनेर त्यो पनि भनेछ अझ उसले चौथो कुरा पनि उसले स्वाद चाखेको थियो चाहिँ एकचोटि हिब्रू छ अध्यायमा हेर्नु उसले यो चौथो पद चाहिँ चौथो बुँदा चाहिँ जुन चाहिँ चौथो र पाँचौँ भन्न खोजेर चाहिँ मैले छ अध्यायको पाँचौँ त भनेको अनि परमेश्वरको उत्तम वचन र आउँदो युगका सामर्थ्यहरूको स्वाद चाखे यहुदा इस्करियोतीले चाहिँ आउँदो युगको सामर्थ्य पनि चाखेको थियो के भनेको थियो आउँदो युग यो जुन हजार वर्षको युग आउँदैछ नि त्यहाँ कुनै पनि रोग हुँदैन हजार वर्षमा त्यहाँ लङ्गडाहरू उफ्रिनेछन् अन्धहरूको आँखा खुल्नेछन् है त्यहाँ रोग बिमार भन्ने नै हुने त अनि त्यसको स्वाद यो युदा इस्करियोतीले कसरी चाख्यो भने उसलाई स्वयं प्रभुले अधिकार दिनुभएको थियो बाह्रैजनालाई गएर चाहिँ रोगीहरूलाई सङ्गाई गर मरेकाहरूलाई बौरेर उठा अन्धहरूको आँखा खोलिदियो भूत आत्माहरूलाई धपाऊ भनेर पुरै अधिकार दिएको थियो अनि गएर गरेर पनि आयो उसले त्यसको सब उसले चाहिँ आउँदो युगको सामर्थ्यहरू पनि उसले चाखेको थियो अनि उसलाई वचन पनि सुम्पिएको थियो यो प्रचार गर भनेर पश्चाताप गर भन्दै प्रचार गर अनि उनीहरूले यसलाई घोषणा गर्नु पर्थ्यो अनि परमेश्वरको उत्तम वचन र आउँदो युगको सामर्थ्यको स्वाद चाखेर पनि युदा इस्करियोती के भयो पतित भयो अनि यो व्यक्ति अविश्वासी थियो त्यसैले यो हिब्रू छ अध्यायको खण्ड चाहिँ एउटा अविश्वासी लाई पनि बयान गर्न सक्ने शब्दहरू हुन् भन्न खोजेको यहाँ एक पहिलो कुरा त पहिला त अब विश्वासीको अविश्वासी हो भन्दाखेरि विश्वासी हुनै पर्छ भन्नुपर्ने छैन यहाँ पहिलो सुरु त कदम क्रममा जाउँ है किनभने अविश्वासी युदा इस्करियोतीले यो सब पाएर पनि पतन भएको थियो त्यसैले एउटा शुद्ध नभएको व्यक्तिको कुरालाई यो बयान सम्भव छ पहिलो कुरा अब नम्बर दुईमा जाउँ अब यसलाई चाहिँ पुरै पक्का गर्नु पर्यो नि त नम्बर दुई चाहिँ यो कुरा लेख्दाखेरि चाहिँ के लेखेको छ भने यो त नाश एउटा आगोमा जलाइने कुरा गरिएको छ ऊ नाश हुन्छ भनेको छ यो व्यक्ति तर बाइबलमा धेरै पटक के लेखेको छ एउटा विश्वासी कहिले नाश हुँदैन भनेको छ कहिले पनि हुँदैन जस्तो कि हिब्रू के अरे योहन्ना दश अध्यायमा छ एउटा साँचो विश्वासी कहिले नष्ट हुँदैन भने यदि साँचो विश्वासी पहिले के अरे पछि गएर नष्ट हुन्छ भने यो प्रतिज्ञाहरू चाहिँ तोडिन्छ र परमेश्वर चाहिँ झुटा हुन्छ तर परमेश्वर झुट बोल्नु असम्भव भएकोले यो प्रतिज्ञाहरू तोडिँदैन त्यसैले हिब्रू छ अध्यायमा चाहिँ जो नाश आगोमा जलाइने कुरा छ नि ऊ चाहिँ साँचो विश्वासी पहिल्यै थिएन भन्ने कुरा हामीले चाहिँ निष्कर्ष निकाल्छौँ त्यसैले यहोन्ना दश अध्यायमा साँचो विश्वासी कहिले नष्ट हुँदैन भनेर यहोन्ना दश अध्यायको 27 पद मेरा भेडाहरूले मेरो स्वर सुन्छन् अनि म तिनीहरूलाई चिन्छु र तिनीहरूले मलाई पछ्याउँछन् 28 पद अनि म तिनीहरूलाई अनन्त जीवन दिन्छु र तिनीहरू कहिले नष्ट हुने छैनन् तर विश्वास गर्न छोड्यो भने चाहिँ नष्ट हुनेछन् त्यसो ल्याज छैन बाइबल, मैले त त्यो त थपेँ हो, तपाईँ कत्तिको चनाएको हुनुहुन्छ भनेर, त्यो त छँदैछैन। खालि के छ, अनि म तिनीहरूलाई अनन्त जीवन दिन्छु र तिनीहरू कहिले नष्ट हुने छैनन्। पूर्णविराम सक्यो। अझ बरु के थपेको छ भने, न त कसैले तिनीहरूलाई मेरो हातबाट खोसेर लैजान्छ भने, कसैले पनि खोसेर लाँदैन भने, त शैतानले पनि खोसेर लाँदैन। अब खोज्न चाहने उयो, अरू कसले खोज्न चाहन्थे हामी काम नलाग्ने मान्छेलाई? खोज्न चाहने चाहिँ त्यही शैतान हो, हामीलाई नरकमा लान चाहने, अनि उसले कसैले पनि सक्दैन भनेपछि सक्यो कुरा। त्यसैले छ नि, साँचो विश्वासी कहिले नष्ट हुँदैन। त्यसैले हिब्रू छ अध्यायमा एकपल्ट ज्योति पाए, सूर्यदानलाई चाखे होइन, अनि आउँदो युगको सामर्थ्यहरूलाई चाखे, पवित्र आत्माको भागी बनाइए, अनि उत्तम परमेश्वर उत्तम वचन चाखे, यो सब भनेको चाहिँ के भने, ऊ चाहिँ नजिक मात्र पुगेको, ढोकासम्म पुगेको भनेको है, ऊ चाहिँ त्यो विश्वास र पश्चातापको ढोकासम्मै पुगेर सबै उसले देखाएछ, उसले त्यो चाहिँ यस्तो हुँदो रहेछ भनेर विश्वासीहरूको अनुभव पनि उसले सुन्न पाएछ अनि जान्न पाएछ। अनि यो बेग्लै खालको वातावरण, बाहिरी रूपमा कि सबै बाहिरी मात्र है, बाहिरी रूपमा चाहिँ उसले चाहिँ सब स्वीकार गर्छ, तर ऊ चाहिँ कहिले पनि भित्र पसेन, आफ्नै निम्ति चाहिँ खाएन, आफ्नै निम्ति चाहिँ उसले कहिले पनि उसले साँचो नयाँ जन्मको अनुभवै पाएन। त्यस्तो व्यक्तिहरू चाहिँ सानो कुन के कुरा हुन्छ पछि, ए अब छोडिदिने मान्छे, ए यो मलाई थापेन भन्छ, ए यो भन्छ, अनि त्यो व्यक्ति, त्यस्तो व्यक्तिहरू चाहिँ एकदम कठोर हुन्छ, तपाईँलाई थाहा छ, बरु एउटा कहिले पनि नसुनेको व्यक्ति चाहिँ नम्र हुन सक्छ, त्यस्तो व्यक्ति चाहिँ एकदम कठोर हुन्छ, उसले सुन्दा सुन्दा बस्दा बस्दा पाउँदा पाउँ, तर उसले चाहिँ हरेकचोटि नाइ भनिरहेछ है, कति व्यक्ति चाहिँ म पछि छिर्छु त्यहाँबाट, अहिले चाहिँ आफ्नै गर्नु पर्दछ, किनभने अहिले नै गऱ्यो भने त फेरि के छोड्नु पर्ने हुन्छ, त्यसैले म पछि सबै थाहा भएछ विश्वास गर्छु भन्ने बेलामा ट्याक्कै होइन, तिनीहरू चाहिँ एकदम कठोर हुन्छ है, उनीहरू झन् विरोधी भएर निस्किन्छ कतिपल्ट है। अब तर अझ पनि अर्को बुझ्न थापन, हिब्रू छमा जाउँ त, यो चाहिँ एउटा नयाँ जन्म पाएको साँचो विश्वासीको कुरा गरेको होइन भन्ने सङ्केतहरू अझ दिएको छ, मसिनो गरेर हेर्दैछ। अब अन्ततिर छ यहाँ हिब्रू छ अध्यायको, अब तपाईँहरूलाई चाहिँ चार पददेखि म लान्छु है, है हेर्नुहोस् है, अनि तपाईँहरूले चाहिँ हेर्नुपर्छ है बाइबलमा, बाइबलमै हेर्नुपर्छ, किनभने त्यहाँ शब्दहरू के शब्द छ भनेर म सोध्छु, त्यहाँ चार पदमा, किनकि तिनीहरू जसले एकपल्ट ज्योति पाए, किनकि कोहरू रे, जसले एकपल्ट ज्योति पाए कोहरू भनेछ, तिनीहरू, तिनीहरू है, फरक त्यो न छ है, त्यहाँ देख्नु भएको छ तिनीहरू, तर छ नि योभन्दा अगाडि त के अरे कुरा गर्दा चाहिँ साँचो विश्वासीसँग यो पत्र लेखिरहेको थियो, त्यसैले पाँचको एघारमा हेर्नुहोस् न, योभन्दा ठिक अगाडि पाँचको एघार, उहाँको विषयमा भन्नुपर्ने कुराहरू हामीसँग धेरै छन् अनि अर्थ बताउनु कठिन छ किनकि तिमीहरू सुन्नमा बोधा भएका छ। को चाहिँ सुन्नमा बोधा भएका रहेछन्, कोहरू भनेछ, तिमीहरू, तिनीहरू होइन तिमीहरू, देख्दै हुनुहुन्छ, त्यसैले यो पत्र त विश्वासी र लेखेको, अनि विश्वासीलाई भन्छ तिमीहरू चाहिँ सुन्नमा बोधा भएको, साँचो विश्वासी पनि सुन्नमा बोधा हुन सक्दैन र, किन सक्दैन, आत्मिक रूपमा अल्छी हुन सक्दैन र, सक्छ हुन नहुने हो, हामी आत्मिक रूपमा अल्छी हुनुहुन्छ, सुन्नलाई बोधा भनेको अल्छी भनेको, तिमीहरू भनेछ, तर यदि साँचो विश्वासी कमजोर भए पनि अल्छी भए पनि ऊ विश्वासी नै हो, तपाईँको छोरा, तपाईँले भनेको नमाने पनि तपाईँकै छोरा हो, त्यो होइन हो। अनि यहाँ भनेछ बाह्र पद, किनकि समय अनुसार त तिमीहरू गुरु भइसक्नुपर्ने थियो, समय अनुसार त कोहरू गुरु भइसक्नुपर्ने थियो, तिमीहरू, विश्वासीलाई भन्दैछ तिमीहरू गुरु, तिमीहरू त अलि सिकाउन सक्नुपर्ने थियो, तिमीहरू बढ्नु पर्यो, तिमीहरू बच्चा नरह भनेर अब बताइरहेछ, बताइरहेछ, यो कसलाई बताइरहेछ, साँचो विश्वासीहरूलाई जो हुर्किया छैनन् बढेका छैनन्, तिमीहरू, तिमीहरू है, भन्दैछ अनि अगाडि बढौँ भन्ने भनिरहेछ हेर्नुहोस् न सुरुका कह छोडेर अलिकति अगाडि बढौँ न छ अध्यायमा जाउँ त यसकारण ख्रिस्टका शिक्षाका सुरुका कुराहरू छोडेर छोडेको मतलब चाहिँ त्यसलाई चाहिँ होइन अब जस्तै जग बनाए हामीले घरमा जग बनाए होइन जग बनाएर बसिरहेछ हामी जग कति राम्रो छ तर हामीले के गर्नु अब जग बनाउन छोडेर त्यसमाथि घर बनाउनु पर्यो भने जस्तो कि होइन जग त बनाइसके त्यसैले त्यही भनेको सुरुको कुराहरूलाई हामी छोडेर अघि सिद्धतातर्फ अझ बढ्दै बढ्दै सिद्धतातर्फ जहाँ भन्दैछ मरेका कामहरूबाटको पश्चातापको होइन र परमेश्वरमाथिको विश्वासको होइन यही कुराहरू कति गरिरहने होइन पश्चाताप विश्वास उसले गरिसक्यो होइन अनि बप्तिस्माहरू होइन हातहरूको रखाए मरेकाहरूको बौरी उठाए यस्तो शिक्षा त होइन सुरुका शिक्षाहरू र अनन्त न्याय एक दिन न्याय हुन्छ भन्ने कुरा होइन यो त सुरुका शिक्षाहरू को जग हामी फेरि नहालौँ अनि परमेश्वरले अनुमति दिनुभयो भनेको परमेश्वरको सहायताले हामी यही गर्नेछौ कसले यही गर्नेछौ रे हामी भनेको विश्वासीहरू यो लेखक पनि अनि यो पत्र पाउनेहरू पनि अब चार पदमा जाउँ अब के छ किनकि तिमीहरू जसले एकपल्ट ज्योति पाए कसले ज्योति पाए तिमीहरू भनेछ यहाँ किनकि तिमीहरू एकपल्ट ज्योति पाएथे भनेछ होइन तिमीहरू अब अर्कैको कुरा गर्दैछ यो चिठी लेख्नेले चाहिँ त्यसैले यो चाहिँ विश्वासीहरू तिमीहरू हामी भनेर कुरा गर्दैछ अन्त एकछिनपछि चाहिँ किनकि तिनीहरू अब अर्को समूह जसले एकपल्ट ज्योति पाए अब यो कुन चाहिँ समूह हो एकपल्ट ज्योति पाए स्वर्गीय दानलाई चाखे पवित्र आत्माको भागी बनाइए परमेश्वरको उत्तम वचन र आउँदै युगको सामर्थ्यहरूको स्वाद चाखे सब यो चाहिँ पवित्र आत्माले बाहिरबाट गर्नुभएको काम पतित भयो भने तिनीहरूलाई पश्चातापका निम्ति फेरि नयाँ बनाउनु असम्भव छ कसलाई पश्चातापका निम्ति फेरि नयाँ बनाउनु असम्भव छ कसलाई भनेछ तिमीहरू कि तिनीहरू यो अर्कै समूह कुरा गरेको है अनि यहाँ भनेछ किनकि तिनीहरूले आफ्ना निम्ति परमेश्वरका पुत्रलाई फेरि क्रुसमा चढाउँछन् र उहाँलाई खुल्लम खुल्ला शर्ममा पार्छन् कसले आफ्ना निम्ति फेरि परमेश्वरका पुत्रलाई फेरि क्रुसमा चढाउँछन् रे तिमीहरू कि तिनीहरू यो अर्कै समूह बुझ्नुहुन्छ अनि त्यसपछि तिनीहरू नै यो कोसँग तुलना गरेछ भने आगोमा जलाइने बेकममा काँडा र लोहडीहरू उम्रेकोसँग तुलना गरेको छ अब नौ पदमा छ अब त झनै प्रश्न हुन्छ पहिलो शब्द के छ नौ पदमा के छ तर अब यहाँ चाहिँ यिनीहरू त नष्ट हुन्छन् तर भन्ने चाहिँ अब अर्कै कुरा गर्न लाग्छ अनि त्यसपछि अब कोसँग कुरा गर्छ तर कोहरू प्रियहरू हो अब यो कोसँग कुरा गर्दैछ तिनीहरूसँग कि यो तिमीहरूसँग कुरा गर्दैछ यतासँग कुरा तर प्रियहरू अब उनीहरूसँग कुरा गर्छ तिमीहरू नाश हुन्छ भनेर यहाँ कहीँ भनेको छैन तिनीहरू उनीहरूले यस्तो पाएर पनि यदि उनीहरू यस्तो गर्छन् भने उनीहरू उनीहरू पतित भयो भने उनीहरू त कहिले पनि उनीहरू कहिले पनि पश्चाताप गर्न सक्दैन मान्छ त्यसैले तर प्रियहरू भन्दाखेरि यो त विश्वासीहरूलाई जहिले पनि तर प्रियहरू हामीले यसरी बोले तापनि कसको बारेमा यसरी बोलेको थियो तिमीहरूको बारेमा कि तिनीहरूको बारेमा तिनीहरूको बारेमा हामीले यसरी बोले तापनि है तिमीहरूको विषयमा असल कुराहरूकै र मुक्तिसँग सम्बन्ध राख्ने कुराहरूकै भरोसा राखेछौ तिमीहरूको बारेमा चाहिँ यसरी कुरा गर्यौ तर तिमीहरूको विषयमा चाहिँ देख्नुभयो नौ पदमा अब तिमीहरू आएछ फेरि फर्केर विश्वासीहरू कहाँ छ तिमीहरूको विषयमा चाहिँ कस्तो कुराहरूकै सम्बन्धमा राख्ने कुराहरू त्यही भरोसा राखेका छौँ असल कुराहरूकै नाश हुने कुरा होइन असल कुरा अझ केसँग सम्बन्ध राख्ने कुराहरूकै भरोसा राखेका छौ मुक्तिसँग तिमीहरू कतै मुक्ति तिमीहरूसँग त मुक्ति छ भन्दैछ त्यसैले मुक्तिसँग मिल्ने कुराहरू तिमीहरूमा देखिन्छ भनेर चाहिँ हामीले भरोसा गरेछ उनीहरूमा त काँडा र लोहडेहरू उमारिरहेछ तर तिमीहरू देख्ला त्यो त देख्नुभयो एकदम मसिनो साथीहरू भने हामीले चाहिँ अर्थ त्यहीँबाट छ यो चाहिँ अर्कै समूह यो चाहिँ वास्तवमा कहिले विश्वास नगरेका विषयमा। अनि अझै पढ्दै जाउँ दस पद, किनकि परमेश्वर तिमीहरू साँचो विश्वासीहरूका काम र प्रेमको परिश्रम भुलिदिने अधर्मी हुनु न। विश्वासीहरूको होइन असल कामहरू हुन्छ, कोहीको 30 गुणा होला, कोहीको 60 र 90 गुणा पनि हुन्छन्, 100 गुणा हुन्छन्, कसैको 30 गुणा मात्र होला, तर परमेश्वर भुल्नुहुन्न त्यो उनीहरूको असल काम। जो चाहिँ तिमीहरूले साँचो विश्वासीले पवित्र जनहरूको सेवा गरेर र सेवा गरिरहेर उहाँका नामका निम्ति देखाएका छन्। अनि 11 पद, अब विश्वासीहरूलाई भन्दैछ, अनि हामी चाहन्छौँ तिमीहरूमध्ये हरेकले आशाको पुरा निश्चयताका निम्ति अन्तसम्म यही प्रकारको प्रयत्न देखाओ। देखाओ तिमीले आफ्नो मुक्ति पाएको छौ, त्यो त देखाओ, तिमीहरूको आफ्नो भाग छ, अगाडि दौड होइन बढ भन्दैछ। र तिमीहरू अल्छे नहो, अघि भनेको छ नि तिमीहरू बोधा छौ, यही शब्द हो यहाँ अनुवादमा अल्छे भनेको छ, अल्छे नहो, तर विश्वास र धीरजद्वारा प्रतिज्ञाका हकदार हुनेहरूका देखा सिखी गर्नेहरू हो। ल त्यसैले पवित्र आत्माले चाहिँ गर्नुहुने काम र अन्तर्वासको विषयमा अलिकति मात्र सुरु गर्ने पाएँ, 6 मात्र, तर एउटा सानो विश्वासी ले चाहिँ त्यसैले यहाँ एकातिर पायौँ होइन, एउटा व्यक्ति छ उसले सब एकदम नजिक पुगेर पनि ऊ टाढा छ, उसले सुनेर उसले सुसमाचार विश्वास गर्ने पश्चाताप गर्ने मौका पाएर पनि होइन उसले गर्दैन, गरे जस्तो पनि गर्छ, आए जस्तो पनि गर्छ, तर गर्दैन, त्यो त अब अविश्वासी भइहाल्यो। तर अब साँचो विश्वासीको सवालमा चाहिँ उसले नयाँ आत्मा पाएको हुन्छ है, अनि अर्को कुरा चाहिँ उसभित्र चाहिँ पवित्र आत्मा नै बसेको छ, अनि पवित्र आत्माको भागी मात्र भएको छैन है, पवित्र आत्मा नै उभित्र अन्तर्वास गरिरहनु भएको छ। त्यसैले अब यहीँ रोक्नु पर्ला हाम्रो अनि त्यो भिन्नता चाहिँ अझ राम्रोसँग अध्ययन गर्न बाँकी नै छ। हुन्छ, त हामी प्रार्थना गरौँ। धन्यवाद।